وأنزلنا من السماء ماء طهورا لنحيي به بلدة ميتا ونسقيه مما خلقنا أنعاما وأناسيا كثيرا.
پہلے مرحلے میں جس نجاست کا ذکر کیا جاتا ہے وہ ہے پیشاب اور پیخانہ. اس جانب ہم پھر توجہ دلائیں کہ جو الفاظ استعمال ہوتے ہیں فقہ میں انہیں بہت صاف اور واضح بیان کرنے کی ضرورت ہوتی ہے، کیونکہ اگر ہم کہہ دیں انسانی نجاست تو ممکن ہے کسی کے ذہن میں فقط پیشاب آئے، ممکن ہے کسی کے ذہن میں فقط پیخانہ آئے. تو ہر علم میں اس جانب توجہ دینی چاہیے کہ جب گفتگو ہو تو اتنی صاف ہو، کہیں ایسا نہ ہو کہ شرم کی وجہ سے یا کسی اور وجہ سے الفاظ استعمال نہ کریں اور ساری گفتگو آخر میں جا کے کنفیوژن کا سبب بن جائے کہ یہاں پر کیا کہنے جا رہا ہے، کہنے والا کیا چاہتا ہے، کیا کہنے جا رہا ہے اور کیا کہہ چکا ہے. بس پہلے نمبر پر اور دوسرے نمبر پر جس نجاست کا ذکر کیا جاتا ہے وہ ہے پیشاب اور پیخانہ. اب یہاں خود بخود سوال شروع ہو جاتے ہیں کہ کس کا پیشاب اور کس کا پیخانہ. تو یہاں پر پہلے مرحلے میں تقسیم کیا جائے گا انسان اور غیر انسان، انسان اور حیوان. انسان کا پیشاب اور پیخانہ نجس ہے، چاہے وہ مسلمان ہو، چاہے وہ کافر ہو، چاہے وہ بچہ ہو، چاہے وہ بوڑھا ہو. ہر وہ چیز کے جسے کہا جائے کہ یہ پیشاب ہے نجس ہے، ہر وہ چیز کے جسے کہا جائے یہ پیخانہ ہے وہ نجس ہے. ممکن ہے کیمیکلی الٹی اور لوز موشن ایک جیسے ہوں، لیکن کہا جائے گا الٹی نجس نہیں ہے، لوز موشن نجس ہیں. ممکن ہے کیمیکل ایسا بنایا جائے کہ جس میں تمام چیزیں پیشاب جیسی ہوں، کہا جائے گا یہ جو کیمیکل بنایا ہے یہ پاک ہے، اور یہ جو چیز ہے کہ جسے آپ پیشاب کہہ رہے ہیں نجس ہے. بس جس کو جنرل پبلک پیشاب کہے وہ نجس ہے. اور پیشاب کسے کہا جائے گا؟ وہ کہ جو انسان پیتا ہے اور پینے کے بعد اس کے گردے سے پاس ہو کے نکلتا ہے، چاہے وہ ڈائلسس کے ذریعے سے ہو، چاہے وہ پیشاب کے ذریعے سے خارج ہو، یعنی پیشاب کی جگہ سے خارج ہو، جس کو کہا جائے جنرل پبلک کہے یہ پیشاب ہے، وہ پیشاب ہے اور نجس ہے. بس انسان کا پیشاب اور پیخانہ نجس ہے. اب یہاں پر ایک بہت بڑا کنفیوژن ہے جو عام پبلک میں پایا جاتا ہے، وہ کیا کہ جی بچے کا پیشاب اور پیخانہ پاک ہے. ایسا کچھ نہیں ہے، یہ بالکل غلط نظریہ ہے. بچے کا پیشاب بھی نجس ہے، بچے کا پیخانہ بھی نجس ہے. ہاں ایک مسئلہ آتا ہے اس ماں کے بارے میں یا اس آیا یا بالفاظ دیگر دایا کے بارے میں کہ جو بچے کو پال رہی ہے اور اس کے پاس لباس نہیں ہے تو وہ نماز کے لیے کیا کرے. یہ بالکل ایک الگ موضوع ہے، لیکن وہاں پر بھی کسی نے کبھی بھی بچے کے پیشاب کو پاک نہیں کہا. دوسرا موضوع آتا ہے جو انشاءاللہ طہارت میں بیان ہوگا، کہ بچے کا پیشاب بڑوں کے پیشاب کی نسبت سے پاک کرنا آسان ہے. مثال کے طور پہ کیا کہ بچے کا پیشاب ایک دفعہ میں پاک ہو جاتا ہے. ایک دفعہ میں پاک ہو جانا الگ چیز ہے اور بچے کا پیشاب پاک ہونا الگ چیز ہے. تو پھر ہم اس جانب توجہ دلائیں کہ بچوں کا پیشاب یاد رکھیں کہ پاک نہیں ہے، نہ پیشاب پاک ہے نہ پیخانہ پاک ہے. بس پہلے مرحلے میں بات کلیئر ہو جائے اور پھر ہم اس تقسیم بندی کو دوبارہ کریں، یعنی ڈیوائڈ کریں اس گفتگو کو، پیشاب اور پیخانہ، انسان کا اور حیوان کا. انسان کا پیشاب پیخانہ چاہے وہ کوئی بھی ہو اور اس کے جسم سے جو چیز خارج ہوئی ہے، اگر اسے پیشاب کہا جائے تو وہ نجس ہے، اگر اسے پیخانہ کہا جائے تو وہ نجس ہے. یہ ہم نے کیوں بیان کیا؟ ممکن ہے کہ ایک شخص الٹی کرے اور اس میں سے کچھ پانی نکلے تو اس کو پیشاب نہیں کہا جائے گا. اسی طریقے سے ایک شخص الٹی کرے اور کچھ کھانا نکلے تو اسے پیخانہ یا دست یا لوز موشن نہیں کہا جائے گا. بس جو چیز انسان کے جسم سے خارج ہو اور جنرل پبلک اسے کہے کہ یہ پیشاب ہے وہ نجس ہے، جنرل پبلک یہ کہے کہ یہ پیخانہ ہے وہ نجس ہے. اب آ جائیں حیوانات میں. آیا تمام حیوانات کے پیشاب اور پیخانے نجس ہیں؟ کہا جائے گا نہیں. یہاں پر ایک تقسیم بندی ہے. اب یہ حیوان کو تقسیم کیا جائے گا دو حصوں میں. پہلے مرحلے میں ہر وہ حیوان جو حلال گوشت ہے، مثال کے طور پہ گائے भेड़, बकरी और क्या चीज़, नील गाय, हिरन, ऊँट, इसी तरीके से घोड़ा, गधा, खच्चर, गो के ये जानवर मकरूह हैं लेकिन हलाल गोश्त हैं, कराहत है इनमें लेकिन हलाल गोश्त हैं। इसी तरीके से बारहसिंगा, लामा, शुतुरमुर्ग, शुतुरमुर्ग का नाम इस वजह से लिया कि बाज़ दफ़ा वो जानवरों में काउंट होता है और बाज़ दफ़ा वो, यानी बाज़ दफ़ा वो चरिंद में दाखिल होता है और बाज़ दफ़ा वो परिंद में दाखिल होता है, लेकिन वैसे अगर देखा जाए तो वो परिंदा है, कोई चौपाया नहीं है। तो जितने भी हलाल गोश्त जानवर हैं उनका पेशाब और पखाना पाक है। जब ये कहा जाए कि जितने भी हलाल गोश्त हैं उनका पेशाब और पखाना पाक है, तो उससे कतअन ये मुराद नहीं कि कोई पलट के आपसे कह दे बस खा लें। ये याद रखें, जवाब बिल्कुल गलत होता है कि जब भी कहा जाता है ये चीज़ पाक है तो कोई दूसरा जवाब में आपसे कहे कि ये आप खा लें। हर पाक चीज़ खाई नहीं जाती, हर पाक चीज़ को छुआ नहीं जाता, बल्कि पाक से क्या मुराद है कि फ़र्ज़ करें किसी इंसान के बच्चे ने आप पर पेशाब कर दिया तो क्या कहा जाएगा, आप नजस हो गए, नमाज़ पढ़ सकते हैं इसमें, नहीं पढ़ सकते, वाजिब है पाक करना अपने आप को। लेकिन अगर कहीं से इंसान गुज़र रहा था, किसी घोड़े ने पेशाब कर दिया या किसी गाय ने पेशाब कर दिया, अब मुमकिन है फिर आप कहें कि जी गाय ने पेशाब किया, एक गंदी गली थी, नजस गली थी, गटर का पानी पड़ा था, वहाँ से उड़ के पेशाब आया, तो वो तो नजस है। वो किस वजह से नजस है? गाय के पेशाब होने की वजह से नजस नहीं है, बल्कि नजस ज़मीन से लग कर आया। लेकिन फ़र्ज़ ये कर लें गाय एक पाक और पाकीज़ा मैदान में गुज़र रही है, आप उसके पास से गुज़रे, गाय ने या गोबर कर दिया या पेशाब कर दिया, वो छींट आपके आ गई, आया आप अब नमाज पढ़ सकते हैं, तो कहा जाएगा गाय का पेशाब और गोबर, क्योंकि गाय हलाल गोश्त जानवर है, ये पाक है। अगर इसकी छींट आ गई लिबास पर तो कोई हर्ज नहीं है। इसी तरीके से सवाल किया जा सकता है कि गाय दूध दे रही थी, उसका दूध निकाला जा रहा था, इसी दौरान गाय का पेशाब निकल गया या गाय ने गोबर निकाल दिया और उसके चंद कतरे या कुछ हिस्सा दूध में गिर गया, आया वो दूध नजस हो गया, उसे फेंक दिया जाए? कहा जाएगा नहीं। अब फिर मुमकिन है कोई कहे क्या गोबर खाया जा सकता है? कहा जाएगा बिल्कुल हराम है, खबीस चीज़ है और हर पाक चीज़ को खाया नहीं जाता। आया गाय का पेशाब पिया जा सकता है? कहा जाएगा बिल्कुल हराम है, खबीस चीज़ है। तो पहले मरहले में हमने बयान किया कि इंसान का पेशाब और पखाना नजस है, चाहे वो कोई भी हो, मुसलमान हो या काफिर हो, बड़ा हो या बच्चा हो। अब कौन आ गए? हैवान। हैवान को हमने तकसीम किया दो हिस्सों में। पहले मरहले में हलाल गोश्त जानवर, उसका पेशाब और उसका पखाना पाक है। अब आ जाएं हराम गोश्त। हराम गोश्त में क्या आ गए? कुत्ता, सुअर। कुत्ते और सुअर का तफसील से ज़िक्र होगा कि वो तो है ही नजिस, लेकिन फिर भी यहाँ पर बयान कर दें क्योंकि हराम गोश्त हैं। कुत्ते का पेशाब, कुत्ते का पैखाना, सुअर का पेशाब, सुअर का पैखाना, इसी तरीके से शेर का पेशाब, शेर का पैखाना, चीता, लोमड़ी, भेड़िया, गीदड़, जितने भी हराम गोश्त जानवर हैं इनका पेशाब भी नजस है, इनका पैखाना भी नजस है। ये हो गई गुफ्तगू चौपाए के बारे में। अब आता है सवाल परिंदों के बारे में। कहा जाएगा परिंदे अगर हलाल गोश्त हैं तो उनकी बीट पाक है। ये जहन में रहे कि परिंदे पेशाब भी करते हैं और पैखाना भी, यानी जो पीते हैं वो भी खारिज होता है और जो खाते हैं वो भी खारिज होता है। अब उनकी बीट बाज़ दफ़ा बहुत गाढ़ी होती है, उसे कहा जाता है कि ये इनका फुजला है यानी पैखाना है। बाज़ दफ़ा बीट उनकी बिल्कुल पानी जैसी होती है, तो वो दर हकीकत उनका पेशाब होता है, क्योंकि जो परिंदे ने पिया है, जो खाया है, बिलाखिर निकलना तो है वो। तो हलाल गोश्त परिंदे का पेशाब और पैखाना, और अगर जनरली कहा जाए तो उसको दो नहीं काउंट किया जाता, एक ही चीज़ काउंट किया जाता है कि हलाल गोश्त परिंदे की बीट। हलाल गोश्त परिंदे की बीट पाक है, مثال کے طور پہ کبوتر نے اگر بیٹ کر دی پاک ہے، شتر مرغ کی بیٹ یا اس کا گوبر پاک ہے، مرغی کی بیٹ پاک ہے، اب پھر یہاں پہ وہ کہا جائے کہ ایسے کھا لیا جائے، کہا جائے گا نا حرام ہے بالکل۔ پاک ہے سے کیا مراد؟ اگر کپڑے کہیں سوکھ رہے تھے، بیٹ کر دی کسی پرندے نے، نجس ہے وہ، کہا جائے گا نہیں پاک ہے۔ کون سا پرندہ؟ حلال گوشت پرندہ۔ اب آ جائیں حرام گوشت پرندہ۔ حرام گوشت پرندہ جیسے کہ چیل، کوا، طوطا، گد، عقاب، حرام گوشت پرندے کے بارے میں روایات کو مد نظر رکھتے ہوئے دو آ رہا ہے، یعنی دو رائے ہیں۔ کچھ بزرگان مجتہدین فرماتے ہیں کہ وہ پاک ہے لیکن بہتر ہے کہ بچا جائے، اور کچھ فرماتے ہیں کہ وہ نجس ہے اور خصوصاً چمگادڑ کے پیشاب سے بچا جائے، لہذا کچھ فرماتے ہیں کہ حرام گوشت پرندے کی بیٹ نجس ہے اور کچھ فرماتے ہیں کہ حرام گوشت پرندے کی بیٹ نجس نہیں ہے لیکن بچا جائے۔ اب آپ میں سے اگر کوئی سوال کرنا چاہے، اپنے مجتہد کی رائے معلوم کرنا چاہے، اور یا بالفاظ دیگر جن کی آپ تقلید کرتے ہیں ان کا فتویٰ معلوم کرنا چاہیں، کیونکہ یہ والا وہ مسئلہ ہے کہ جس میں بعض دفعہ بہت پرابلم آتی ہے، لہذا اس مسئلے کو ہم تفصیل سے بیان کر دیں گے۔ کیوں بیان کر دیں گے؟ وجہ یہ ہے کہ عام حالات میں ہم گزرتے ہیں، مارکیٹوں سے گزرتے ہیں، کپڑے سکھاتے ہیں۔ اب اگر ہمارے کپڑوں پر ہم خود اپنی نگاہوں سے دیکھ لیں، چیل نے بیٹ کر دی یا کوا بیٹھا تھا اس نے بیٹ کر دی، تو اس کا حکم کیا ہے؟ انشاءاللہ اس مسئلے کو تفصیل سے بیان کریں گے۔ بس پہلے مسئلے میں بیان ہو گیا انسان، پھر اس کے بعد حیوان، حیوان میں حلال گوشت اور حرام گوشت۔ اب ہم نے بیان کیا پرندے، پرندوں میں حلال گوشت اور حرام گوشت۔ اگلے مرحلے میں آ جائیں کیڑے مکوڑے یا دیگر مخلوقات۔ اب ایک تقسیم بندی اور ذہن میں رکھیں کہ اس پہ ڈیپینڈ ہے ان تمام مسائل کا، کہ انسان کے بعد جو تقسیم بندی آتی ہے کیا آتی ہے؟ تمام حیوانات میں انسان ہے یا حیوان ہے؟ اور حیوان میں ایک تقسیم بندی کرنی پڑتی ہے کہ کون سا حیوان کہ جس کا خون اگر اس کو ذبح کیا جائے تو اچھل کے نکلتا ہو۔ اب جس کا خون اچھل کے نکل رہا ہے، اگر وہ حلال گوشت ہے تو اس کا پیشاب اور پخانہ پاک ہے، جس کا خون اچھل کے نکل رہا ہے اگر وہ حرام گوشت ہے تو اس کا پیشاب اور پخانہ نجس ہے۔ پرندوں میں بھی آ جائیں تو یہی ہے، کیونکہ پرندوں کا خون اچھل کے نکلتا ہے، کہ حلال گوشت پرندے کا تو بلا شک حلال پاک ہے، حرام گوشت پرندے کا تفصیل سے دوبارہ بیان ہوگا کہ کچھ مراجع الزام روایات کو مد نظر رکھتے ہوئے فرماتے ہیں کہ وہ نجس ہے، اور کچھ فرماتے ہیں کہ پاک ہے لیکن اجتناب کیا جائے، نماز میں اس سے بچا جائے تو بہتر ہے، اور کچھ فرماتے ہیں کہ نجس ہے اور ہر صورت میں بچنا ہے۔ تو یہ تقسیم بندی ہو گئی کس اعتبار سے؟ کہ جن جانوروں کا خون اگر ان کو ذبح کیا جائے تو اچھل کے نکلے۔ اب یہاں پہ گفتگو آتی ہے کہ وہ جانور کہ جن کا خون ہی نہیں ہے، یا وہ جانور کہ اگر ان کو ذبح کیا جائے تو خون اچھل کے نہیں نکلے گا، ان کا کیا مسئلہ ہے؟ تو کہا جائے گا کہ وہ جانور جن کا خون نہیں ہے بظاہر، یا یہ کہ اگر انہیں ذبح کیا جائے تو اچھل کے نہیں نکلتا، کہا جائے گا کہ ان کا فضلہ پاک ہے، ان کا فضلہ پاک ہے۔ مثال کے طور پہ مکھی۔ اب ممکن ہے کسی کے ذہن میں یہ سوال آئے کہ مکھی کے فضلے کا ہماری زندگی سے کیا تعلق، تو آپ کو تعجب ہوگا، بہت زیادہ تعلق ہے۔ جہاں پر مکھیاں ہوتی ہیں وہاں پر آپ دیکھیں گے جب وہ بیٹھتی ہیں کہیں پر تو ایک سیاہ نقطہ چھوڑ جاتی ہے، یہ مکھی کا فضلہ ہے۔ اب اگر آپ کو مسئلہ معلوم ہو کہ یہ پاک ہے، تو اس سے کیا معنی ہے کہ اگر آپ کے کپڑے پہ مکھی بیٹھی اور سفید کپڑا تھا اور آپ نے دیکھا کہ یہ سکھایا تھا، جہاں مکھیاں ہوتی ہیں تو وہاں پر ایک پرابلم، خود ہم نے بعض دفعہ دیکھا ہے کہ جن شہروں میں یا گاؤں دیہات میں یا جن علاقوں میں مکھیاں ہیں، اگر آپ کسی لائٹ کلر کے کپڑے کو پھیلا دیں رسی پر ये अगर रस्सी है इस पर आपने फैला दिया है तो मक्खियाँ आके इस हिस्से पे बैठती हैं। लिहाजा कपड़ा आप उतारेंगे तो आपको नज़र आएगा कि यहाँ पर बहुत ज़्यादा बारीक 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 डॉट्स हैं। ये क्या चीज़ है? ये मक्खी का फुसला है। आया नमाज़ हो सकती है इसके साथ? कहा जाएगा कि हो सकती है। क्यों हो सकती है? क्योंकि ये हलाल गोश्त है। कहा जाएगा नहीं, ये हराम गोश्त। आया हराम गोश्त का फुजला नजिस है? कहा जाएगा नजिस है, लेकिन ऐसे हराम गोश्त का फुजला नजिस है कि जो खून जहंदा रखता हो। खून जहंदा है क्या माना है? कि जब उसको ज़बह किया जाए तो उसका खून उछल के निकले। बस पहली शर्त यह है कि खून रखता हो, और दूसरी शर्त यह है कि अगर रखता हो तो वो खून उछल के निकले। मक्खी के खून नहीं है, और अगर मान भी लिया जाए कि खून है और ऐसा खून है कि जो नज़र नहीं आता, तो कहा जाएगा कम से कम ये कि जो उछल के नहीं निकलता वो, तो मक्खी की पीठ पाक है। पाक से क्या मुराद? इस चीज़ को फिर हम दोबारा बयान कर रहे हैं, बयान करते रहेंगे कि जब भी कहा जाता है पाक तो मुमकिन हो कि आपसे के खा लें। कहा जाएगा हर पाक चीज़ जायज़ नहीं है, लिहाजा अगर कोई जानबूझ के इस कस्म की चीज़ खाए, कहा जाएगा ये हराम है। यहाँ पर गुफ्तगू ये है कि अगर ये लगी हुई हो तो इसको पाक समझा जाएगा या नजिस हो जाएगी। मिसाल के तौर पे यहाँ पर मक्खी की बीट थी, हमने गीले कपड़े से मेज़ को पहुँचा, आया है सारी मेज़ नजिस हो गई, ये कपड़ा नजिस हो गया। कहा जाएगा नहीं, ये पाक है। क्यों पाक है? क्योंकि मक्खी की बीट थी, मक्खी का फजला था और मक्खी का फजला पाक है। लेकिन अगर यहाँ पर चूहे की बीट होती या चूहे का पेशाब होता या कुत्ते का पेशाब होता तो क्या कहा जाता? इसे जैसे ही आपने गीले कपड़े से पहुँचा, ये सारी की सारी मेज़ नजिस हो गई, कपड़ा भी नजिस हो गया। क्यों नजिस हो गया? कहा जाएगा कि ये पेशाब नजिस था क्योंकि हराम गोश जानवर का था, या क्योंकि ऐन नजिस का था, मिसाल के तौर पर कुत्ते का था, या ये कि चूहे का था, क्योंकि चूहे के बारे में जो तहकीक है कि अगर इसको ज़िबा किया जाए तो इसका खून उछल के निकलता है। अब सवाल ये किया जा सकता है कि ऐसा जानवर कि जो हराम गोश्त हो लेकिन खून उछल के ना निकले, वो हराम गोश्त। मिसाल के तौर पे ऐसी मछली कि जिसका खून उछल के नहीं निकलता लेकिन है हराम गोश्त, या एक सांप कि जिसका खून उछल के ना निकले लेकिन है हराम गोश्त और गोश्त भी रखता है। क्योंकि पहले मरहले में हमने बयान किया कि हैवान कि जिसका खून उछल के निकलता हो, तो यहाँ पर भी अक्सर मराजे ने एहतियात फरमाई है कि उससे बचना चाहिए। अब अगर एहतियात पे अमल किया जाए तो कहा जाएगा कि हराम गोश्त हैवान के पेशाब और पैखाने से बचा जाए। इसी तरीके से हराम गोश्त परिंदे के पेशाब और पैखाने से बचा जाए। बचने के एतबार से तो बहुत आसान ही राह हो गई कि बचा जाए, लेकिन फ़र्ज़ करें कि अभी ज़िंदगी में ऐसा हो जाए कि हम जिस इलाक़े में रहते हों हमारे कपड़े महफूज ना हों, चील की बीटें आती हों, कौवे की बीट आती हो, हमने बयान किया कि बचा जाए और अब हमारे लिए बचना मुमकिन नहीं है, तो यहाँ पर ज़रूरी हो जाएगा जिनकी आप तकलीद में हैं उनका फतवा देखें कि वो क्या फरमाते हैं, कि आया बचना ज़रूरी है या बचना ज़रूरी नहीं है, या अगर बचना ज़रूरी है तो वाजिब है बचना या बिना बर एहतियात वाजिब है। ये वो जगह है कि जहाँ पर कहा जाएगा कि अगर बचना ज़रूरी है तो फिर तो आपको बचना होगा, और अगर बचना ज़रूरी है बिना बर एहतियात तो यहाँ पर आप दूसरे मुश्तहद की जानिब तवज्जो, दूसरे मुश्तहद की जानिब रुजू कर सकते हैं। बस ये वो जगह है कि जहाँ हमें मालूम करना चाहिए कि हमारे मुश्तहद के जिनकी हम तकलीद में हैं अगर उन्होंने एहतियात वाजिब फरमाई है तो हम दूसरे की जानिब रुजू करें, क्योंकि अगर दूसरे ने यहाँ पर पाक कहा है उसे तो फिर हम उसे पाक समझें और हमारी मुश्किल आसान हो जाए। लिहाजा इस मौजू को जैसा कि पहले आपके सामने बयान किया, इंशाल्लाह मुख्तलिफ मराजे के फतवों को बयान करेंगे ताकि अगर आपके लिए इससे इज्तनाब करना यानी इससे बचना मुमकिन ना हो तो फिर आप ना बचें। जिन जानवरों के पेशाब और पखाने से इंसान को बचना है और वो नजिस हैं, हमने बयान किया कि हराम गोश्त जानवर کہ جن کو اگر ذبح کیا جائے تو خون اچھل کے نکلتا ہو. ہم نے ذکر کیا شیر کا، چیتا، بندر، ریچھ، یہ حرام گوشت جانور. اسی طرح سے ہم نے بیان کیا تھا کہ حلال گوشت جانور کا پیشاب اور پخانہ پاک ہے، لیکن بعض دفعہ حلال گوشت جانور کا بھی پیشاب اور پخانہ نجس مانا جائے گا. وہ کب؟ ان میں سے پہلا مسئلہ یہ کہ اگر حلال گوشت جانور نجاست کھانے کا عادی ہو جائے. اب یہاں پر یہ جاننا چاہیے کہ نجاست سے کیا معنی ہے. تو یاد رکھیں کہ حلال گوشت جانور نجاست کھانے کا عادی ہو جائے، اس سے مراد ہے انسانی فضلہ کھانے کا عادی ہو جائے. انسانی فضلہ یعنی انسانی پیخانہ. اگر اونٹ، جیسا کہ ہم نے پہلے توجہ دلائی، اونٹ کے پسینے میں گفتگو ہے، یہاں پر ہماری گفتگو ہے حلال گوشت جانور جو انسانی نجاست کھانے کا عادی ہو جائے. انسانی نجاست سے کیا مراد؟ انسانی پیخانہ. لیکن اگر کہیں کسی علاقے میں سیوریج کا پانی کسی جگہ پہ جمع ہوتا ہو، اس کے گرد گھاس ہو یا اس میں کچھ دانے ہوں، اور وہاں سے کوئی مرغی کھائے یا گھاس کو کوئی جانور کھائے، تو کیا وہ بھی یہ مانا جائے گا کہ نجاست خوار ہے؟ تو یاد رکھیں اسے نجاست خوار اس معنی میں نہیں مانا جائے گا، کیونکہ وہ جانور کے جس کا پیشاب اور پخانہ نجس مانا جائے گا وہ جانور ہے جو انسانی نجاست یعنی پیخانہ کھانے کا عادی ہو جائے. اب اگر کوئی جانور یعنی اونٹ یا گائے یا بکری یا بکرا یا بھیڑ یا مرغی انسانی نجاست کھانے کے عادی ہو جائیں، تو اس کا پیشاب اور پیخانہ، اور اگر مرغی ہے تو اس کی بیٹ نجس ہے. کیا ہمیشہ کے لیے نجس ہے؟ کہا جائے گا نہیں، اس کا استبرا ہوگا، یعنی ان کو اس خاص مدت کے لیے انسانی نجاست کھانے سے روکا جائے گا تاکہ اس کی عادت ختم ہو جائے. اب عادت ختم کرانے کے لیے الگ سلسلہ ہوگا، لیکن اگر اس کو فقط پاک کرنا ہو، مثال کے طور پہ ایک اونٹ ہم نے خریدا کہ جو انسانی فضلہ کھاتا ہے، اس کا پیشاب پخانہ نجس ہے، اب اسے اگر ہم پاک کرنا چاہیں تو کیا کرنا چاہیں گے کہ 40 دن اسے پاک کھانا دیں اور انسانی نجاست کھانے سے اس کو بچا کے رکھیں. اسی طرح سے گائے کے لیے اور بھیڑ کے لیے اور بکری کے لیے، یہ موضوع بالکل الگ ہے، اسے انشاءاللہ بعد میں ڈسکس کریں گے. تو یہ جانور کہا جائے گا کہ اب نجاست خوار نہیں رہا، اس کا پیشاب و پخانہ پاک ہو گیا. اسی طریقے سے اگر معاذ اللہ کوئی انسان کسی جانور کے ساتھ بدفعلی کرے، تو اس جانور کا بھی پیشاب اور پخانہ نجس مانا جائے گا. اب اس جانور کا کیا حکم ہے؟ اس کو انسان کھا بھی نہیں سکتا، اسے انسان ذبح کرے اور اس کے بعد جلا دے. اور جس انسان نے یہ فعل انجام دیا وہ کثرت سے توبہ کرے، بدترین گناہ ہے. اور خداوند تبارک و تعالیٰ سے دعا ہے کہ تمام انسانوں کو عقل و شعور استعمال کرنے کی توفیق عطا فرمائے، اور ہر اس کام سے بچیں کہ جس کی جانب انبیاء علیہ السلام نے توجہ دلائی کہ اس کام کو نہ کرو. اسی طریقے سے اگر کوئی حلال گوشت جانور، مثال کے طور پہ بکری یا بکرا یا بھیڑ یا گائے، کسی سور کا دودھ پی لے، تو کہا جائے گا اس کا بھی پیشاب اور پخانہ نجس ہوگا. مثال کے طور پہ اگر ایک بھیڑ کا بچہ ایک ایسے فارم ہاؤس میں رہتا ہو کہ جہاں پر سور نے بھی بچے دیے ہوں، اور یہ بچہ لے جایا جائے اس سور کے پاس اور اس کا دودھ پیئے، تو کہا جائے گا اس بھیڑ کے بچے کا بھی پیشاب اور پخانہ نجس ہے، کیونکہ اس نے سور کا دودھ پیا ہے. یہ بحث تھی خصوصاً کس حوالے سے، کہ حلال گوشت جانور کا بھی پیشاب اور پخانہ بعض صورتوں میں نجس ہو سکتا ہے. کن 3 صورتوں میں نجس ہو سکتا ہے وہ آپ کے سامنے بیان کی. آپ کے سامنے اب تک جو مسائل بیان ہوئے ان کا موضوع تھا نجاسات، اور اس میں خاص موضوع تھا پیشاب اور پخانہ. اب انشاءاللہ دیگر نجاسات کا تدریجاً ذکر کیا جائے گا. خداوند تبارک و تعالیٰ سے دعا ہے کہ بحق محمد و آل محمد ہم سب کو اپنی اپنے رسول، اپنی حجتوں، خصوصاً امام زمان علیہ الصلوۃ والسلام کی معرفت اور اطاعت کی توفیق عطا فرمائے. وصلی اللہ علی محمد و آلہ الطاہرین.